शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2078 साल माघ 10 गते सोमबार, नेपाल सम्वत 1142, जनवरी 24 तारिक सन् 2022।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
स्थानीय निर्वाचन झण्डै एक वर्ष पर सार्ने गठबन्धनको तयारी, संविधानसँग बाँचिएको कानून संशोधन गरिने।
स्वास्थ्य कर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालहरूको सेवा प्रभावित, टिचिङमा 3 वार्ड बन्द, टेकुमा खोप कार्यक्रम रोकियो।
6 महिनामै गठबन्धन सरकार असफल भएको एमालेको निष्कर्ष, बजेटको आकार भन्दा व्यापार घाटा बढी।
पछिल्लो 24 घण्टामा विश्वभर 21 लाख बढीमा कोरोना संक्रमण, 4,000 बढीको मृत्यु।
र मदाङ मर्सिङदी क्लब आहारा र गोल्ड कपको सेमी फाइनलमा प्रवेश।
अमूल्य छ। कोविड संक्रमणबाट बस्न साबुन पानीले हात धुने, सेनिटाइजर लगाउने, नाक मुख र चिउँदो ढाक्ने गरी मास्क लगाउने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, भिडभाडमा नजाने लगायतका सुरक्षा मापदण्ड अवलम्बन गरौ। साथै ब्याङ्किङ कारोबार सकभर डिजिटल माध्यमबाटै गरौ। खोप लगाऊ, आफू सुरक्षित रहौ, जोखिममा रहेकालाई पनि जोगाऊ। सार्वजनिक सचेतनाका लागि सेन्चुरी ब्याङ्कद्वारा प्रसारित सेन्चुरी कमर्सियल ब्याङ्क, सरल ब्याङ्किङ सबैका लागि।
गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। विधिको शासन, आवधिक निर्वाचन र लोकतान्त्रिक अभ्यासमाथि खेलवाड गर्दै सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन झण्डै एक वर्ष सार्ने गृह कार्यमा लागेको छ। निर्वाचन आयोगले वर्षको सुरुवात अर्थात् वैशाखमा गर्न प्रस्ताव गरेको निर्वाचन वर्षको अन्तिम अर्थात् अर्को चैतमा मात्रै गर्ने गरी कानून संशोधन गर्ने तयारीमा गठबन्धन जुटेको छ। केन्द्रीय शासनमा आफ्नो स्वार्थ सिद्धिका लागि स्थानीय तहको अधिकार कुण्ठित गर्न लागेको गठबन्धन एक सातादेखि कानुनी छिद्र खोज्ने प्रयासमा छ। यही मेसोमा गठबन्धनका नेताहरूले आइतबार हिजो प्रधानमन्त्री निवास बालुवाटारमा कानुन विज्ञहरूसँग छलफल गरेका थिए। छलफलपछि उनीहरूले संविधानसँग बाजिएको स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने सहमति गरेका छन्। संविधानको धारा 225 गाउँ र नगरसभाको कार्यकाल 5 वर्ष हुनेछ र कार्यकाल समाप्त भएको 6 महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएको छ। यही पछिल्लो वाक्यांश र ऐनको दफा 3 बाजिएको भन्दै दलहरू ऐन संशोधन गरेर स्थानीय तहको निर्वाचन धकेल्न खोजिरहेका छन्। ऐनको दफा 3 भने पदाधिकारीको कार्यकाल सकिनु 2 महिना अघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था छ। स्थानीय तहको गत निर्वाचन 2074 वैशाख 31, असार 14 र असोज 2 गरी 3 चरणमा भएकाले संविधान अनुसार सबै जनप्रतिनिधिले 5 वर्ष कार्यकाल पूरा गर्नुपर्ने भन्दै निर्वाचनलाई सकेसम्म पर सार्ने तयारी छ। जबकि चरणबद्ध निर्वाचन भएमा पहिलो चरणको निर्वाचन भएको एक सातालाई निर्वाचन भएको मिति मानेर त्यसैका आधारमा 5 वर्ष गणना हुने स्पष्ट कानुनी व्यवस्था छ। गत स्थानीय तहको निर्वाचनको पहिलो चरणको मतदान 2074 वैशाख 31 भएकाले आगामी जेठ छमा सबै स्थानीय तहको कार्यकाल सकिने कानुनी व्यवस्था छ। वैशाखमै चुनाव गर्दा असोज 2 कार्यकाल समाप्त हुने पदाधिकारीहरूलाई अन्याय हुन्छ, संविधान अनुकूल कानुन बनाउनुपर्छ भनेर संशोधनका लागि हामीले सुझाव दिएका छौँ। गठबन्धनलाई सुझाव दिन बालुवाटार पुगेका पूर्व महान्याधिवक्ता रमण श्रेष्ठले भन्नुभयो, यसरी 2074 असोज 2 भएको मतदानबाट निर्वाचित पदाधिकारीको मिति आगामी असोज 2 समाप्त हुने र त्यसको पनि 6 महिनापछि अर्थात् चैतमा मात्रै निर्वाचन गर्ने गठबन्धनको सहमति बनेको छ। माघमा संसदीय र त्यसपछि मात्रै स्थानीय चुनाव, आजको कान्तिपुरमा समाचार छ। यसैबीच निर्वाचन आयोगले वैशाख 14 र 22 गते स्थानीय तहको चुनाव गर्न मिति तोक्न प्रस्ताव गरे पनि सरकारले मिति तोकेको छैन। वैशाखमा चुनाव गर्न माघको पहिलो हप्ता मिति तोक्नुपर्ने बताएको निर्वाचन आयोगले पनि अहिले कुरा फेरेको छ। उसले अहिले 90 दिनको समय भए पनि चुनाव गराउन सकिने बताउन थालेको छ। तर चुनावको मिति तोक्नु अगाडि स्थानीय निर्वाचनबारे संविधानसँग बाजिएका सबै कानुन संशोधन गर्न कानुनविदहरूले सुझाव दिएपछि सरकार मिति तोक्न हतार नगर्ने निष्कर्षमा पुगेको छ। कुल तामाङको रिपोर्ट।
स्थानीय तहको निर्वाचन एन 2073 को दफा 3 र संविधानको धारा 225 बाजिएको देखिएकोले संविधानको धारा 1 अनुसार यस संविधानसँग बाजिएकोहरूसम्म अमान्य हुनेछ भन्ने व्यवस्था भएकोले सो अनुसार कानून संशोधन गर्ने सुझाव प्राप्त भएको छ।
कानूनविदहरूको छलफल बारे जानकारी दिँदै हुनुहुन्थ्यो सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की। स्थानीय तहको निर्वाचन पहिले गर्ने कि तीनै तहको निर्वाचन एकै पटक गर्ने भन्ने विषयको विवादले अहिले सत्तारूढ दल अलमलिएका छन्। यो अलमल हटाउन सत्तारूढ दलले कानूनविदहरूसँग छलफल गरे। स्थानीय निर्वाचन कानून र संविधानमा भएको दुई थरी व्यवस्थाले अलमलिएको सरकार देशमा अस्थिरता निम्त्याउन लागेको आरोप एमालेको छ। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका रमेश बडाल अहिलेको विवाद स्थानीय तहको चुनावमा नभएको तर्क गर्नुहुन्छ।
अहिले भइरहेको विवाद भनेको स्थानीय तहको चुनाव गर्ने या नगर्ने भन्ने होइन, अस्थिरता कसरी सिर्जना गर्ने भन्ने सन्दर्भमा भइरहेको विवाद हो। नेपाललाई नियन्त्रित अस्थिरतामा राख्न चाहने तत्त्वहरूले अस्थिरता जे गर्दा सिर्जना हुन्छ त्यही बाटो प्रयोग गरिरहेको हामी पाउँछौँ।
स्थानीय तहकै चुनाव एकैपटक गर्न नसक्ने दलहरू तीनै तहको चुनाव एकैपटक गर्दा खर्च कम हुने तर्क गरिरहेका छन्। यो तर्क वैशाखमा स्थानीय तहको चुनाव नगर्ने बहाना मात्रै भएको बताउनुहुन्छ नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसी।
अब यो तीनै तहको भनेर जुन किसिमको आएको छ यसले नेपाललाई कन्फ्युजन दिन्छ। जस्तो अब प्रदेश सरकारहरू विघटन गर्दाखेरि प्रदेश प्रमुखले विघटन गर्नुपर्छ, त्यहाँ मुख्यमन्त्रीले सिफारिस गर्नुपर्छ, यो सारा झन्डै छ।
कानूनका नौ सिंह भने जस्तै कानूनविदहरूले संविधान र निर्वाचन कानूनमा भएको व्यवस्थाका कारण वैशाखमा चुनाव गर्न जटिलता देखिएको बताएका छन्। तीन तहको चुनाव एकैपटक गर्ने भनेर छलफल गरेका सत्ता गठबन्धनलाई पनि संविधान र कानूनको व्यवस्था देखाएर वैशाखको चुनाव टार्ने बहाना बन्ने देखिन्छ। पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ सत्ता गठबन्धन दलको बैठक यही जटिलताबारे छलफल भएको बताउनुहुन्छ।
अहिले जो स्थानीय निर्वाचनको कुरो छ त्यसमा केही जटिलता देखियो, मेन कुरो चाहिँ के हो भन्दाखेरि संविधान भएको छ।
दलहरूको रस्साकसीले वैशाखमै स्थानीय तहको निर्वाचन हुने सम्भावना भने टर्दै गएको छ।
राष्ट्रिय सभा निर्वाचनका लागि हिजो रातिदेखि निर्वाचनको मौन अवधि सुरु भएको छ। माघ 12 गते बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गै राति 12 बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ। यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइने छैन। मत अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको 300 मिटर वरिपरि राखिएका आफ्ना निर्वाचन चिन्ह प्रचार प्रसारका सामग्री हटाइएको हुनुपर्ने, एसएमएस फेसबुक भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जाल मार्फत पनि मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन। उम्मेद्वार वा राजनैतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भन्दै पालना गर्न आयोगले सम्बन्धित सबैमा आग्रह समेत गरे। राष्ट्रिय सभामा 19 जना सदस्यका लागि चुनाव हुँदैछ। नेकपा एमालेबाट 8, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट 4-4 जना, नेपाली कंग्रेसबाट 3 जना र मनोनित 1 जना सदस्यको आगामी फागुन 21 पदावधि रहनेछ। 21 पदावधि रहनेछ। साथै प्रदेशको प्रतिनिधित्व हुने गरी महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य गरी जम्मा 19 पदको लागि चुनाव हुन लागेको हो। त्यसमध्ये महिला 7, दलित 3, अपाङ्गता भएका 2 र अन्य 7 जनाका लागि चुनाव हुँदैछ। राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधि सुरु आजको नागरिक दैनिकले समाचार प्रकाशन गरेको छ।
डाक्टर लगायत स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि देशका ठूला अस्पतालमै स्वास्थ्य सेवा प्रभावित भएको छ। एउटै अस्पतालभित्र एकैपटक धेरै स्वास्थ्यकर्मीमा संक्रमण फैलिँदा केही वार्ड नै बन्द गरिएका छन्। केही अस्पतालले वार्डहरू गाभेर स्वास्थ्यकर्मीलाई डबल ड्युटीमा खटाएर सेवा दिइरहेका छन्। स्वास्थ्यकर्मी र कर्मचारी गरी 500 भन्दा बढी संक्रमित भएको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा नन कोभिड उपचारका 3 वार्ड बन्द गरिएका छन्। अस्पताल प्रशासनका अनुसार श्वास प्रश्वास, स्नायु प्रणाली र पुरुष शल्य चिकित्सा सम्बन्धी वार्ड बन्द गरिएको हो। 300 नर्सिङ स्टाफ र 100 डाक्टर र अन्य कर्मचारीमा संक्रमण भएकोमा हाल 250 सक्रिय संक्रमित रहेको अस्पतालका कोविड वार्ड संयोजक सन्त कुमार दासले बताउनुभयो। यीमध्ये 95 जना अस्पतालकै आइसोलेसन कक्षमा छन्। अधिकांश स्वास्थ्यकर्मी संक्रमणमुक्त भई छोटो समयमै काममा फर्किन सकेकाले भयावह अवस्था व्यवहार नपरेको दासले बताउनुभयो। एकैपटक ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू संक्रमित भएपछि वीर र नेपाल प्रहरी अस्पतालले भने वार्डहरू गाभेर सेवा दिएका छन्। नेपाल प्रहरी अस्पतालले सोमबारदेखि आजदेखि ओपिडी सेवा गर्ने निर्णय बन्द गर्ने निर्णय गरेको छ। कोभिडका बिरामी भर्ना दर बढ्न थालेपछि दुई तिनवटा वार्ड एकै ठाउँमा गाभेर सञ्चालन गर्न थालिएको डिआइजी डाक्टर सुन्दर हैजुले बताउनुभयो। अन्य केही सेवा तत्कालका लागि कटौती गर्ने निर्णय भएको पनि उहाँको भनाइ छ। यहाँ 76 स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोनाबाट संक्रमित छन्। कोभिड बाहेकका अन्य बिरामीको चाप अहिले केही घट्न थालेको छ। 76 स्वास्थ्यकर्मी संक्रमित भएकाले बिरामीको चाप कम भएका दुई तिनवटा वार्ड एकै ठाउँमा गाभेर सेवा दिएका छौँ। सीमित स्वास्थ्यकर्मीबाट सेवा दिनुपर्ने अवस्था रहेकाले आजदेखि ओपिडी सेवा पनि बन्द गर्ने निर्णय भएको छ। उहाँले भन्नुभयो 256 स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भएको वीर अस्पतालमा पनि वार्डहरू गाभेर सेवा सञ्चालन हुन थालेको छ। केही स्वास्थ्यकर्मी 5-7 दिनमै निको भएरै काममा फर्किएको वरिष्ठ कोभिड वार्ड प्रवक्ता वीरका कोभिड वार्ड प्रवक्ता डाक्टर अच्युत कार्कीले बताउनुभयो। कोभिड बाहेकका वार्डमा बिरामीको चाप घट्न थालेको छ। स्वास्थ्यकर्मी पनि संक्रमित भएर कम भएकाले त्यस्ता वार्ड गाभेर सेवा दिन थालेका छौँ। उहाँले भन्नुभयो हाम्रोमा 256 स्वास्थ्यकर्मी संक्रमित भएकामा केही ठिक भएर काममा फर्किएको अवस्था छ। यसले पनि व्यवस्थापनमा केही सहज भएको छ। शुक्रराज ट्रपिकल तथा सर्वारोग अस्पताल टेकुमा 50 भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएपछि आजदेखि 7 दिनका लागि खोप कार्यक्रम रोकिएको छ। वार्डहरूमा कोभिडका बिरामीको संख्या क्रमशः बढ्दै गइरहेको छ। स्वास्थ्यकर्मीमा संक्रमण फैलिएपछि ठुला अस्पतालका स्वास्थ्य सेवा प्रभावित। टिचिङमा 3 वार्ड बन्द। वीर र प्रहरी अस्पतालमा वार्ड गाभेर सेवा। टेकुमा खोप कार्यक्रम रोकियो। नयाँ पत्रिकामा समाचार छ।
कोरोना संक्रमितको संख्या ह्वात्तै बढे पनि चितवनका अस्पतालहरूका उपचारका लागि भर्ना हुने संक्रमितको चाप खासै छैन। तर अस्पतालका चिकित्सक नर्स प्राविधिक सहितका स्वास्थ्य कर्मीहरू धमाधम संक्रमित हुन थालेकाले उपचार सेवा प्रभावित भएको छ। संक्रमण दर यस्तै रहे आउँदा दिन झनै कठिन हुन सक्ने आकलन उपचारमा संलग्न चिकित्सकहरूको छ। भरतपुर अस्पताल कोरोना संक्रमितहरूको उपचार हुने जिल्लाको मुख्य अस्पताल हो। अस्पतालले 100 संक्रमितहरूको उपचारका लागि व्यवस्था गर्न सक्छ। अहिले अस्पतालमा 40 संक्रमित भर्ना छन्। बिरामीको चाप कम भए पनि स्वास्थ्यकर्मीहरू धमाधम संक्रमित हुन थालेपछि अस्पतालले सेवा कटौती गर्न सुरु गरेको छ। यसैबीच मकवानपुरमा कार्यरत स्वास्थ्यकर्मीमध्ये 25% भन्दा बढीलाई कोरोना संक्रमण भएको छ। जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको कोभिड-19 सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा स्वास्थ्य कार्यालय प्रमुख भीमसागर हुमा गुरा गाईले कोरोना संक्रमण र खोपको अवस्थाबारे जानकारी गराउँदै कोरोनाको तेस्रो लहर सुरु भए यता जिल्लामा कार्यरत मध्ये 125 स्वास्थ्यकर्मी संक्रमित भएको बताउनु भएको छ। धमाधम स्वास्थ्यकर्मी संक्रमित अस्पतालको सेवा कटौती। कान्तिपुरमा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्।
टेस्टी टेस्टी बिस्कुटको उत्पादकद्वारा उत्पादित गुणस्तरीय तयारी चाउचाउ
ज्याकपॉट
बाँडेर खाऊ माया बढ्छ।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज।
हामी थाह संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाह संचार र थाहखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त सरकारी सही दिशामा अघि बढिरहेको सरकार सही दिशामा अघि बढिरहेको दावी गरेकै बेला प्रमुख प्रतिपक्षी एमालेले सरकारको नीति र नियतमाथि प्रश्न उठाएको छ। सरकारले छ महिना पूरा गरेको अवसरमा प्रधानमन्त्री देउवाले देशवासीको नाममा सम्बोधन गरेको दुई दिनपछि हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति मार्फत सरकारको कार्यशैली र कार्यक्रममाथि विरोध गर्नुभएको छ। ओलीले मुलुकको कार्यकारी अङ्गका रूपमा रहेको सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्व पूरण गर्न समेत असफल भएको टिप्पणी गर्नुभएको छ। सरकार राष्ट्रहितको रक्षामा चुकेको छ, महामारीमा अकर्मणीय बनेको छ र जनतालाई न्यूनतम राहत दिन समेत असमर्थ भएको छ। विज्ञप्तिमा भनिएको छ, राज्यका तीनवटै अङ्ग आज सङ्कटोन्मुख छन् र यसले राष्ट्रलाई नै असफलताको दिशातिर धकेल्ने जोखिम पैदा भएको छ। एमाले देउबा नेतृत्वको सरकार बनेपछि मुलुक सङ्कटतिर धकेलिएको दावी गरेको छ। शक्ति पृथकीकरण र राज्यका अङ्गहरूबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, बाह्य सम्बन्ध र शान्ति सुरक्षाको अवस्था लगायत प्रमुख पक्षहरू गम्भीर रूपले समस्याग्रस्त बनेको एमाले ठहर गरेको छ। कोभिड महामारी विरुद्धको प्रतिकार्य पनि लथालिङ्ग भएको एमालेको निष्कर्ष छ। उसले निहित स्वार्थपूर्तिका लागि केही नेता र सर्वोच्च अदालतका पदाधिकारीको अवाञ्छित साँठगाँठबाट संविधानको अपव्याख्या भएको दोहोऱ्याएको छ। सरकारका नीति र नियतमाथि एमालेको प्रश्नै प्रश्न आजको कान्तिपुर दैनिकमा समाचार छ।
स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ। व्यापार घाटा मुलुकको कुल बजेटको आकारभन्दा ठूलो हुने देखिएको छ। चालु आर्थिक वर्ष 2078-79 मुलुकको कुल बजेट 16,32,83 करोड रुपियाँको छ। छ महिनामै व्यापार घाटा करिब 9 खर्ब रुपियाँ पुगेको छ। यसरी हेर्दा एक वर्ष अर्थात् 12 महिनामा व्यापार घाटा करिब 18 खर्ब रुपियाँ पुग्ने देखिन्छ। यो मुलुकको बजेटको आकारभन्दा ठूलो हो। भन्सार विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुष मसान्तसम्म 6 महिनाको अवधिमा व्यापार घाटा 8,80,00,000,000 रुपियाँ पुगेको छ। पोहोर सोही अवधिमा व्यापार घाटा 6 खर्ब रुपियाँ थियो। यो पोहोरको तुलनामा 46.64% बढी हो। गत आर्थिक वर्षको पुषसम्म 6,61,00,000,000 रुपियाँको सामान आयात भएकोमा यो वर्षको सोही अवधिमा 9,99,34,00,000,000 रुपियाँको आयात भएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको 6 महिनामा आयात 51% बढेको छ। धेरै आयात हुने वस्तुमा इन्धन रहेको छ। 1,20,00,000,000 रुपियाँभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास आयात भएको छ। करिब 10 खर्बको वस्तु आयात हुँदा 1,18,85,00,000,000 रुपियाँको मात्रै वस्तु निर्यात भएको विभागले जनाएको छ। बजेटको आकारभन्दा बढी व्यापार घाटा आजको नागरिक दैनिकमा समाचार छ।
COVID-19 संक्रमणको दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव कायमै रहेको छ। आम उपभोक्ताको गुनासोपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सरकारवालालाई बोलाएर सिटामोलको अभाव तत्काल समाधान गर्न निर्देशन दिनुभएको थियो। उक्त निर्देशनपछि औषधि व्यवस्था विभाग, नेपाल औषधि उद्योग लिमिटेड र निजी उत्पादक उद्योगीले बिहिबारदेखि उपत्यकासहितका बजारमा सहज रूपमा सिटामोल उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। तर बजारमा अहिले पनि सिटामोल पाइँदैन। उपभोक्ता अधिकार कर्मी माधव थिमेल सिन्हाले व्यवसायीको निजी स्वार्थपूर्तिका लागि अहिलेको परिस्थितिमा जुनसुकै बेला आवश्यक पर्ने सिटामोलको अभाव सिर्जना गरेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, अहिले बजारमा सिटामोल अभाव होइन, औषधि उत्पादक उद्योगीले कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउन सरकारलाई बाध्य पार्ने खेल हो। औषधि उत्पादकका अनुसार बजारमा सिटामोल अभावको मुख्य कारण भने विगतमा सरकारले निर्धारण गरेको यसको अधिकतम मूल्य नै हो। सरकारले सिटामोलको उपभोक्ता मूल्य प्रति ट्याब्लेट 1 रुपियाँ निर्धारण गरेको छ। तर उत्पादकका अनुसार यसको उत्पादन लागत नै 1.40 रुपियाँ पर्छ। सोही कारण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड बाहेक अन्य निजी उत्पादकले सिटामोल उत्पादन गर्दैनन्। सिटामोल आपूर्ति बढ्यो तर बजारमा समस्या कायमै, गोर्खापत्रमा समाचार छ।
लाटोकोसेरो किसानलाई गुणकारी पन्छी हो। यसले अन्नबाली खाएर दुःख दिने मुसाको संख्या नियन्त्रण गरी गुण लगाउँदै आएको छ। पर्यावरण सन्तुलनमा राख्न पनि महत्त्वपूर्ण योगदान रहेको विज्ञ बताउँछन्। तर यसको संरक्षणको साटो कतिपयले तस्करी गर्दै आएका छन्। नेपालबाट भारत, चीन, मध्यपूर्वी एसियासहित विभिन्न देश लैजाने गरेको पाइएको संरक्षणकर्मी राजु आचार्य सुनाउनुहुन्छ। वर्षमा कम्तीमा 2000 लाटोकोसेरोको अवैध कारोबार हुने अनुमान छ। 3 दशकदेखि संरक्षण तथा अनुसन्धानमा सक्रिय आचार्य भन्नुहुन्छ। क्यान्सर निको हुने भियाग्रा बराबरको औषधि बन्ने विश्वासले अवैध कारोबार हुँदै आएको जनाइएको छ। विशेष गरी चीनमा यस्ता अन्धविश्वास देखिएको अध्ययनले देखाउँछ। लाटोकोसेरोका विभिन्न अङ्गबाट आयुर्वेदिक औषधि समेत बन्ने मान्यता छ। आचार्यका अनुसार सबैभन्दा बढी चीन र भारतीय बजारमा कारोबार भए पनि भियतनामसम्म पनि पुग्ने गरेको छ। भारतमा मुख्यतः तान्त्रिकले प्रयोग गर्छन्। लक्ष्मी खुसी हुने मान्यताले दिल्लीमा मात्रै लक्ष्मी पूजामा 1000 वटाको बलि दिने गरेको जनाइएको छ। जानकारका अनुसार तस्करले लाटोकोसेरोको मात्रै कारोबार गर्दैनन्, वन्यजन्तु तस्करीमा संलग्नहरू नै यो पन्छीको अवैध कारोबारमा लागेको अध्ययनले देखाएको आचार्यको भनाइ छ। कहाँ पुर्याइन्छन् लाटोकोसेरा? आजको अन्नपूर्ण पोस्टमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
अब सबैको मुहारमा खुसी छाउने भयो किनकि सस्तोमा राम्रो इन्टरनेटको सुविधा लिएर डिस होम फाइबर नेट आयो।
हजुर, 10 Mbps देखि 100 Mbps स्पीड सम्मको आकर्षक प्याकेजहरू लिएर डिस होम फाइबर नेट तपाईँ हाम्रो माझ आएको छ। आउनुहोस्, अब सुपर फास्ट इन्टरनेटको मजा लिनुहोस्। सेवा तथा सुविधाको लागि आजै नजिकको डिस होम डिलर दाइ अथवा 98015 44 000 सम्पर्क गर्नुहोस्। डिस होम फाइबर नेट जोड्दै सारा देशलाई।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई। सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन्। त्यहाँका बासिन्दा आफूहरूलाई केही भयो भने सुरुमै सोही मन्दिरलाई सम्झन्छन्। कतै चोरी भयो, चोर पत्ता लगाउनु पर्यो भने बालकुमारी माईको कसम खाऊ त भनेर पनि भनिन्थ्यो विगतमा। त्यस्तो भनेपछि झुटो कसम खाने आँट कसैले गर्दैनथे। सुनाकोठीका बासिन्दाको आस्थाको धरोहर बालकुमारी माईको 2 फिट अग्लो र 1.5 फिट उचाइको सो मूर्ति आइतबार स्वयं चोरी भएको छ। मूर्ति चोरी भएपछि स्थानीय बासिन्दा प्रहरीको सहयोगमा खोजीमा जुटेका छन्। यद्यपि गैराती अबेरसम्म फेला परेको छैन, तैपनि मूर्ति फेला पर्नेमा उनीहरू ढुक्क जस्तै छन्। बालकुमारी माईको मन्दिरको मूर्ति हराएको थाहा पाउने पहिलो व्यक्ति हुन् प्राणनाथ महर्जन। ललितपुर महानगरपालिका 27 सुनाकोठीका स्थानीय बासिन्दा प्राणनाथको घर बालकुमारी मन्दिर नजिकै छ। उहाँले नै शनिबार साँझ करिब 5:45 मन्दिरमा गई आरती गर्नुभएको थियो। आरती सकेर ताला लगाई घर फर्केका उहाँ हिजो बिहान 4 बजे नै पूजा गर्न पुग्नुभएको थियो। तर मन्दिर परिसरको अवस्था देखेपछि उहाँको मनमा चिसो पस्यो, किनकि अघिल्लो दिन आफैले लगाएका ताला त्यहाँ थिएनन्। चोर पत्ता लगाउन कसम खुवाइने मन्दिरकै मूर्ति चोरी भएपछि आजको राजधानी दैनिकमा समाचार छ।
COVID-19 को संक्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ। तर ती भन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ। हेलो सरकारमा आएका गुनासामध्ये सबैभन्दा बढी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव तथा हेलो सरकारका प्रमुख छविलाल पाण्डेका अनुसार केन्द्रसँग सम्बन्धित 1949 गुनासा दर्ता भएका छन्। सरकारले 2077 माघमा सुरु गरेको नागरिक एप नचलेको नखुलेको विषयमा गुनासो आएको पाण्डेले बताउनुभयो। हेलो सरकार नागरिक एप भएन, गोर्खापत्रमा समाचार छ।
भिजिट भिसामा मानव तस्करी बढेको भन्दै खाडी मुलुक र मलेसिया जान रोक लगाउने निर्णय गृह मन्त्रालयले सच्याएको छ। असोज अत्यावश्यक काम पर्दा र राम्रो आय भएको अवस्थामा भिजिट भिसामा ती देश जान दिने निर्णय मन्त्रालयले गरेको छ। गृहले शुक्रबार खाडी तथा मलेसिया भिजिट भिसामा जान सबैलाई रोक लगाउने निर्णय गरेको थियो। अब वार्षिक न्यूनतम 6 लाख आय भएकाले मात्रै त्यहाँ घुम्न जान पाउने निर्णय गरिएको छ। आजको नयाँ पत्रिकामा समाचार छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौलीमा सडक विस्तार गर्न बनाइएको नाली छ। नाली छेउमा साँगुरो खाल्डो छ। नजिकैको वन देवी सामुदायिक वनबाट आएको दुर्लभ एक सिङ्गे गैडा भन्ने भाग्ने क्रममा त्यही खाल्डोमा अड्किएर हिजो ज्यान गुमायो। भरतपुर महानगरपालिका 9 गोन्द्राङमा पूर्व पश्चिम राजमार्गमा सडक विस्तारका लागि बनाइएको नाली छेउको खाल्डोमा परि अन्दाजी 12 वर्षको भाले गैँडा मरेको हो। नाली निर्माण सम्पन्न भइसक्दा पनि खाल्डो नपुर्दा यो दुर्घटना हुन पुगेको अधिकारीहरूले बताएका छन्। खाल्डोमा फँसेर मर्यो गैँडा। आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
2 दशक अघि तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षण निकुञ्ज विस्तारका क्रममा विस्थापितहरूको पुनर्स्थापनामा सरकारले व्यवस्था गरेको छ। सरकारी व्यवस्थाको कारण केही विस्थापित घरबार विहीन मात्रै भएका छैनन्, जीविकामै समस्या परेको छ। 1958 सालमा सरकारले शुक्लाफाँटा निकुञ्ज विस्तार गर्दा विस्थापित गराइएका केही नागरिकको 20 वर्ष बितिसक्दा पनि पुनर्स्थापना भएको छैन। सरकारले निकुञ्ज विस्तार गर्न घरखेत खोसिदिएपछि घरबार विहीन भएका पीडित खोलानालाका किनार जङ्गल सडक सार्वजनिक एवं खुला क्षेत्रमा झुपडी बनाएर बस्न बाध्य छन्। 20 वर्ष अघि विस्थापित आरक्ष पीडित अजय बिचल्लीमा नयाँ पत्रिकामा समाचार छ।
चिकित्सा शिक्षाका विद्यार्थीसँग अतिरिक्त शुल्क लिने मेडिकल कलेज र सञ्चालक विरुद्ध ठगीको आरोपमा प्रहरी प्रशासनबाट मात्र मुद्दा चलाउँदा न्याय प्राप्ति नै अनिश्चित हुने चिन्ता विद्यार्थी लगायत सरकारवालाले व्यक्त गरेका छन्। कलेज सञ्चालकले कानुन विपरीत अतिरिक्त शुल्क लिएको प्रष्ट हुँदाहुँदै काठमाडौँ जिल्ला प्रशासन र मोरङ प्रहरीले मात्र छानबिन अघि बढाएकाले विद्यार्थी उल्टै उल्झनमा फस्न सक्ने उनीहरूको भनाइ छ। दिनदिनै पढाइ छुटेको छ। 80% हाजिर नपुगे परीक्षामा सहभागी हुन पाइँदैन। एक छात्रले भने पढ्ने विद्यार्थीले मुद्दा मामिलाको झमेला बोकेर हिँड्दा कहिले टुङ्गोमा पुगिएला र 2075मा पोखराको गण्डकी मेडिकल कलेजले अतिरिक्त शुल्क लिँदा विद्यार्थीले प्रहरी प्रशासनमा जाहेरी दिएर मुद्दा अघि बढाएको थियो। विद्यार्थीले पर्याप्त प्रमाण जुटाउन नसकेको भन्दै उक्त मुद्दाको निर्णय उनीहरूको पक्षमा आएन। राज्यका अन्य निकायले कारवाही प्रक्रियामा चासो दिएनन्। अतिरिक्त शुल्क असुल्ने कलेजलाई ठगीको कारवाही कान्तिपुरमा समाचार छ।
र नेकपा माओवादी केन्द्रको महाधिवेशनपछि पदाधिकारी चयन हुन नसक्दा पूर्व स्थायी समिति सदस्यको बैठकबाट काम चलाउन थालिएको छ। पार्टीका लागि आवश्यक निर्णय गर्नुपर्ने भएपछि पूर्व स्थायी समिति सदस्यको बैठक राखेर काम चलाउन थालिएको हो। माओवादी केन्द्रले शनिबार आयोजना गरेको एउटा बैठकमा पूर्व स्थायी समितिका सदस्य मात्रै सहभागी थिए। पार्टी विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था भए पनि पदाधिकारी चयन हुन सकेको छैन। पदाधिकारी चयन नहुँदा स्थायी समिति र पोलिट ब्युरो गठन हुन सकेको छैन। पुष 11 देखि 1 साता लगाएर भएको महाधिवेशन केन्द्रीय कमिटी चयन बाहेक पदाधिकारी, स्थायी कमिटी, पोलिट ब्युरो चयन नगरी सकिएको थियो। पूर्व स्थायी समितिबाट काम चलाउँदै माओवादी, नागरिक दैनिकमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर एकै दिन 21 लाख बढी कोरोना संक्रमित थपिएका छन्। गत 24 घण्टामा गरिएका परीक्षणमा 21,57,000 जनामा संक्रमण पुष्टि भएको हो। भारतमा 3,51,000, फ्रान्समा 3,01,000, अमेरिकामा 1,97,000, इटालीमा 1,38,000, ब्राजिलमा 84,000 र जर्मनीमा 75,000 संक्रमित थपिएका छन्। यो अवधिमा 4,609 जनाको कोरोनाकै कारण मृत्यु भएको छ। रसियामा 679, अमेरिकामा 574, भारतमा 474, इटालीमा 166, फ्रान्समा 115 र बेलायतमा 75 जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ।
अब खेल समाचार। मनाङ मर्स्याङदी क्लब नेपाल पुलिस क्लबलाई 2-0 गोलले हराउँदै आहारा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। मनाङ मर्स्याङदी 6 पटक उपाधि जितिसकेको सफल क्लब हो। पुलिस पनि 5 पटक आहारा च्याम्पियन भइसकेको टिम हो। पोखरा रङ्गशालामा मनाङ मर्स्याङदीका लागि रूपेश केसी र नाइजेरियाली ओलावाले आफिजले गोल गरे। पहिलो हाफमा पुलिस क्लबले मनाङ मर्स्याङदीलाई गोलरहित बराबरीमा रोकेको थियो, तर खेलको 64 मिनटमा रूपेशले गोलको खाता खोले। नेपाल पुलिस क्लबका डिफेन्डर अजित भण्डारीले डिबक्समै रूपेशकै दबावमा बलमाथि नियन्त्रण गुमाउन पुगेका थिए। डिबक्समै रहेका आफिजले सो बल प्राप्त गरेपछि रूपेशलाई पास दिएका थिए। त्यसपछि रूपेशले सो बललाई गोलको दिशा दिएका थिए। निर्धारित समय सकिन 2 मिनट बाँकी छँदा ओलावालेले गोल गरेपछि मनाङको जित पक्का भयो। ओलावालेले मैदानको मध्यभागमा भोला सिलवालबाट बल खोसेर त्यसपछि अजितलाई पछि पार्दै पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठसँगको एक्लो जम्का भेटमा गोल गरेका आजका पत्र पत्रिकामा समाचार छ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
स्थानीय निर्वाचन झन्डै 1 वर्ष परसार्ने गठबन्धनको तयारी, संविधानसँग बाँझेको कानून संशोधन गरिने।
स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालहरूको सेवा प्रभावित, टिचिङमा 3 वार्ड बन्द, टेकुमा खोप कार्यक्रम रोकियो।
6 महिनामै गठबन्धन सरकार असफल भएको एमालेको निष्कर्ष, बजेटको आकारभन्दा व्यापार घाटा बढी।
पछिल्लो 24 घण्टामा विश्वभर 21 लाख बढीमा कोरोना संक्रमण, 4,000 बढीको मृत्यु।
र मनाङ मर्स्याङदी क्लब आहारा गोल्ड कपको सेमी फाइनलमा प्रवेश।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी भुवन पौडेललाई धन्यवाद। समीक्षा र नरेन्द्र विदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।